आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبيك الله وعلى آلك واصحابك يا نور الله। مدنی چینل کے ناظرین پروگرام ہے آپ کی رائے اور ہمارے ساتھ موجود ہیں رکن شورا حاجی مولانا شاہد اتاری مدنی صاحب، مولانا ابراہیم مدنی صاحب، مولانا خالد مدنی صاحب اور حسن عبد المجید صاحب، اور انشاءاللہ ان مبلغین ان حضرات سے انشاءاللہ ہم کچھ پکچرز پہ رائے لیں گے اللہ نے چاہا تو۔ آج بھی سیکھنے سکھانے کا سلسلہ چلتا رہے گا، آپ سے ریکویسٹ کروں گا کہ اچھی اچھی نیتوں کے ساتھ آخر تک ہمارے ساتھ رہیے اور ہمیں فیڈ بیک بھی اپنا دیجئے کہ جی اگر آپ کی کوئی رائے ہے، کوئی پکچر بھیجنا چاہتے ہیں تو اسکرین پہ آپ نمبر ملاحظہ فرما رہے ہیں، اس نمبر پہ آپ اپنا پیغام اور پکچر ہمیں بھیجیے، نیکسٹ ایپیسوڈز میں شامل کریں گے اللہ نے چاہا تو۔ آج بھی کچھ پکچرز شامل کریں گے لیکن پہلے درود پاک کی برکتیں سمیٹتے ہوئے ایک درود پاک کی فضیلت سنتے ہیں۔ نبی رحمت شفیع امت صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان عالی شان ہے، جو مجھ پر ایک مرتبہ درود پاک پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم۔ پہلی پکچر شامل سلسلہ کرتے ہیں۔ جی جناب پکچر دکھائیے ہمیں۔ ہاں جی، شکار بھی ہے اور شکاری بھی ہے، ایک درندہ دکھایا جا رہا ہے، کتا ہے یا بھیڑیا ہے یا جو بھی ہے، وہ کسی پرندے کو شکار کرنے کی کوشش کر رہا ہے اور کیفیت آپ کے سامنے ہے۔ اب کیونکہ آپ نے رائے دینی ہے، اگر میں اس تصویر کی زیادہ شرح کروں گا تو شاید پھر رائے لینا دشوار ہو جائے، تو جی خالد بھائی کیا ارشاد فرمائیں؟
تصویر تو خیر ایک ایسی ہے جو شکاری ہے، وہ خود بھی اپنے پھندے سے نہیں بچ پا رہا ہے یا اپنے انجام کو پہنچنے کے قریب ہے۔ تصویر کو دیکھ کر جو بات عرض کرنا چاہوں گا، انسان کو اپنی مٹی نہیں چھوڑنی چاہیے، اپنا گراؤنڈ، اپنی زمین نہیں چھوڑنی چاہیے۔ بعض لوگ ہم نے دیکھا ہے مختلف عنوانات پر ڈیبیٹ کرتے ہیں، اور ہونا چاہیے نہیں ہونا چاہیے یہ بھی ایک الگ بات ہے، لیکن طرز کلام یہ ہوتا ہے، ابھی یہ چھوڑیں کہ آپ مسلمان ہیں یا غیر مسلم ہیں، ابھی آپ ایک صرف انسان ہو کر سوچیں تو آپ کو آپ کے ریلیجن سے ہٹا دیا جاتا ہے اور ایک نیوٹرل گراؤنڈ میں لا کر آپ کے ساتھ بات کی جاتی ہے،
سو کالڈ نیوٹرل،
سو کالڈ یوں سمجھ لیجئے، جس پہ آپ اپنا سب کچھ چھوڑ چکے پہلے۔ اب آپ ایسے ایریے میں داخل ہو گئے جہاں آپ کا کوئی نہیں،
صحیح،
آپ کا سہارا اسلام ہے، آپ کا شیلٹر اسلام ہے، کبھی بھی یوں نیوٹرل ہونے کی آپ کو ضرورت نہیں ہے کہ ٹھیک ہے میں ساری چیزوں سے آزاد ہو کر اب بات کرتا ہوں، میں اسلام سے آزاد نہیں ہو سکتا، اللہ تبارک و تعالیٰ نے میرے لیے اسلام کو منتخب فرمایا ہے اور میں نے اس کا انتخاب کر لیا ہے، مجھے دامن اسلام عطا فرمایا ہے، تو میں لمحے بھر کے کروڑویں حصے کے لیے بھی یہ سوچ بھی نہیں سکتا کہ میں اس سے ہٹ کر کچھ سوچوں۔
سبحان اللہ،
میں اسلام کے دائرے میں ہوں، اسلام کا پابند ہوں، کسی لمحے بھی میں یوں نہیں سوچوں گا کہ بالفرض اپنے آپ کو یوں کر کے سوچ، نہیں، یہ سوچنا ہی نہیں ہے۔
میں جس لمحے ہٹا اسی لمحے اگر میری موت واقع ہو گئی تو اللہ کی بارگاہ میں کیا لے کے جاؤں گا، کہ اس کی بارگاہ میں تو صرف دین اسلام ہی قبول کیا جائے گا۔
بالکل ایسا ہے، تو یہ اسلام ہی ہمارا سب کچھ ہے، یہی ہماری چادر ہے، یہی ہماری چھت ہے، یہی ہماری زمین ہے، یہی ہمارا سب کچھ ہے، ہم نے اس کے بغیر سوچنا بھی نہیں ہے۔ لوگ کہتے ہیں کہ بندہ سوچ تو سکتا ہے، کبھی یوں بھی غور کریں، مختلف قسم کی باتیں اور مختلف شوگر کوٹڈ کر کے جس کو کہا جائے پیش کی جاتی ہیں، اور انسان کبھی کبھار ان پہ اپنی بھی کچھ نہ کچھ چرب زبانی کے ساتھ ہی داخل ہونے کی کوشش کر رہا ہوتا ہے کہ میں یہاں نہیں وہاں سامنے والے کو چت کر دوں گا، تو نہ ایسا چت کرنے کی آپ کو ضرورت ہے کہ آپ اپنے اسلام کی باؤنڈریز سے آگے نکل کر کچھ کرنے کی طرف جائیں، اور نہ کسی کو ایسے گھسیٹنے کی ضرورت ہے کہ جو نہیں آتا اور آپ کہیں کہ نہیں تو ہے، بلکہ سیدھی سیدھی بات یہ ہونی چاہیے کہ ہمارا اسلام ہے، ہم اس کو جان دے کر بھی چھوڑنے کے لیے تیار نہیں ہوں۔
خالد بھائی بالکل درست بات آپ نے ارشاد فرمائی، اور دیکھیں ایک بات اپنے ذہن میں رکھیں،
جی
ऐसे हवा में ना कोई भी बात की जा सकती है, कोई भी दावा किया जा सकता है, किसी भी चीज़ को दलील बनाया जा सकता है, लेकिन हकाइक की दुनिया ना बड़ी अलग है और वहाँ पे ना हकीकतें माननी पड़ती हैं। और ये एक हकीकत है कि इंसान को, अगरचे अल्लाह ताला ने इंसान ही तख्लीक किया, लेकिन इसने अपने करतूत, अपने आमाल, अपनी हरकतों की वजह से खुद को दरिंदा सिफत बना लिया। तो इस दरिंदा सिफत इंसान को, जिसने खुद अपने आप को दरिंदा सिफत बनाया, उसको इंसान बनाया है तो इस्लाम ने बनाया। तो इंसानियत की जो बात है वो सारी मजहब से वाबस्तगी के बाद ही शुरू होती है। अगर आप मजहब को, दीन को, इस्लाम को एक तरफ कर दें तो फिर इंसानियत बाकी बचती नहीं है, दरिंदगी और हैवानियत का गलबा हो जाता है। अल्लाह पाक हमें हकाइक समझने की तौफीक अता फरमाए।
इस तस्वीर में देखे ना महरोज भाई, अगर ये जो शिकारी है ये अपने ही हुदूद में रहकर, अपने ही ग्राउंड पर, अपनी ही जमीन पर शिकार करता तो इसको इस तरह जान के लाले नहीं पड़े होते
जी।
कि है ये खुद जमीन पर पैरों से चलने वाली मखलूक और उड़ने वाली का शिकार करने चला है,
और वो अपने ग्राउंड पर है,
और वो अपने ग्राउंड पर है, वो और उड़ जाएगा, लेकिन जमीन किसके पैरों से सरकेगी और नतीजा किसके हक में भयानक होगा, ये सोचने की जरूरत है।
मैं सोच रहा हूँ, इमेजिन कर रहा हूँ कि जब ये सीन डेवलप हुआ होगा, हो सकता है सिर्फ पेंटिंग हो, लेकिन ये हकीकतन भी हुआ हो तो कोई बईद नहीं है, जंगलात में और इधर उधर ऐसा कोई नामुमकिन बात नहीं। मैं सोच रहा हूँ ये हुआ क्या होगा, इमेजिन करें जरा सा, आप ही की बात को लेते हुए, तो किसी पहाड़ पर नीचे चढ़ते हुए परिंदा नजर आया और ये इसके पीछे दौड़ा, परिंदा भी पहाड़ के साथ साथ या उस जो चट्टान है उसके ऊपर, उसके ऊपर पर दौड़ा और ये उसके पीछे पीछे दौड़ा। तो वही वाली आप वाली बात के परिंदा तो बहरहाल अपने ही ग्राउंड पर है, जो उसकी एक्सपर्टी है वो उसी पे चल रहा है, लेकिन ये शिकार को फोकस करते करते अपनी ही ज़मीन को भूल गया। और नतीजा ये है कि जब ये तस्वीर का अगला सीन अगर होता ना तो ये कुत्ता या भेड़िया जो है ये मौलक नज़र नहीं आता बल्कि गिरा पड़ा नज़र आता। जी हसन भाई, आप क्या इरशाद फरमाएंगे?
इसको अगर हम एक और जाविये से देखें कि हमें अपने टारगेट्स और अपने गोल्स और अपने जो भी एम्बिशंस होते हैं उनको अचीव करने के लिए हम बहुत दौड़ भाग करते हैं और बड़ी कोशिशें करते हैं, और बाज़ औक़ात हम उन पर हावी भी हो जाते हैं, हम बहुत कवी भी होते हैं, और हमारे जो अहदाफ होते हैं, जो गोल्स होते हैं, वो इतने बड़े नहीं होते जितने कि हम ताकतवर और कवी होते। हम उनको अचीव करने के लिए बहुत सारी कोशिशें भी करते हैं, लेकिन उसके अंदर कहीं हम ये तो नहीं भूल जाते कि जब हमें वो अपना टारगेट अचीव कर लेंगे या उसके बिल्कुल करीब पहुंच जाएंगे तो उसके कॉन्सिक्वेंसेस क्या होंगे और उसके हमें मज़ीद क्या नतीज सामने हमें आ सकते हैं वो क्या होंगे। बाज़ औक़ात अपने हदफ को हम एक जाविये से देखते हैं और उसके दीगर दावियों को भूल जाते हैं। तो हमें ये चाहिए कि हम अपने अहदाफ को, अपने मुस्तकबिल को, अपनी मंसूबा बंदी को भी देखें, लेकिन उसके हुसूल के ज़रियों को और उसको हासिल करने के बाद हमें दीगर के कॉन्सिक्वेंसेस फ़ेस करना पड़ सकते हैं उनको भी देखें। जैसा कि इस तस्वीर में हमें बज़ाहिर ऐसा मालूम होता है कि चलें अगर ये जो भी जानवर है अगर उस परिंदे को ये पकड़ भी लेता है, लेकिन नतीजा क्या होगा वो हम सबको वाज़े है, वो नज़र आता है। तो इसमें हमें ये गौर करना चाहिए कि हमें यकजहती यानी कि एक मोनो डायरेक्शन में नहीं जाना चाहिए, हमें जो है वो होलिस्टिक अप्रोच के तहत काम करना चाहिए कि हम जो काम कर रहे हैं, जो वर्किंग कर रहे हैं, जो टारगेट सेट कर रहे हैं, क्या वो हमारे लिए अचीवेबल है, अटेनेबल है, और क्या उसे हासिल करना हमारे लिए मोहलिक कॉन्सिक्वेंसेस या जो हैं वो असरात को तो साथ लेके नहीं आएगा। तो हमारे लिए अगर ऐसा नहीं है तो वो मुफीद है, और अगर ऐसा है तो फिर हमें ऐसे टारगेट्स, ऐसे गोल्स और ऐसे एम्बिशन से जो है वो बचना चाहिए।
हसन भाई ने जो बात इरशाद फरमाई, सादा सी बात यह है कि आप जिस चीज़ के पीछे भाग रहे हैं उसके दाएं बाएं, लेफ़्ट राइट और अप एंड डाउन, ऊपर नीचे आगे पीछे सारी जिहाद को देख लें क्या कर रहे हैं। बाज़ औक़ात बंदा जो है ना कोई प्लॉट ले लेता, बहुत सस्ता मिल रहा है तो वो ख़रीद तो लिया क्योंकि बहुत सस्ता मिल रहा है, लेकिन पता चला कि जो उसकी फाइल डबल थी। तो अब ये एक दूसरा पहलू है जो नज़रअंदाज किया गया तो नुकसान हुआ। अच्छा, ऐसे ही बहुत सारे बिलखसूस कारोबार, मैंने शायद खालिद भाई पहले भी अर्ज़ किया था, بالخصوص میں بزنس کو دیکھ رہا ہوں حاجی صاحب کہ بہت جلدی جلدی بزنس نہ لوگ تبدیل کر رہے ہیں. ظاہر سی بات ہے میں 100% کی بات نہیں کر رہا, فریش گریجویٹ جو آ رہے ہیں, نئے جو ہمارے نوجوان بچے بزنس میں آ رہے ہیں, وہ بہت جلدی بزنس کو تبدیل کر رہے ہیں اور بہت جلدی اس سے ایکسپیکٹیشن رکھ رہے ہیں. اچھا جو تبدیلی ہے نا, اس میں نتیجے میں کیا ہوتا ہے, وہ بزنس انہیں بند کرنا پڑ گیا. کیوں بند کر دیا گیا؟ انہوں نے ٹھنڈے علاقے میں کولڈ ڈرنک کی اور گرم علاقے میں سوپ کی دکان کھول لی تھی, تو نتیجہ پھر یہ ہوا کہ گرم علاقے میں سوپ نہیں چلے گا اور ٹھنڈے علاقے میں کولڈ ڈرنک نہیں چلے گی. مونگ پھلیاں بیچنی ہے تو سردیوں میں بیچ لیں جناب, گرمیوں میں کوئی نہیں خریدے گا آپ سے مونگ پھلی. لہٰذا وہ کاروبار جب کر رہے ہوتے ہیں تو ایک آدھ دو چیزیں دیکھتے ہیں اور جناب وہ کر لیتے ہیں, اور پھر نتیجہ نکلتا ہے جو حسن بھائی نے بات کہی کہ دیگر کیونکہ جو جہات ہوتی ہیں یا ایکسپیکٹس ہوتے ہیں ان کو اگنور کر دیا جاتا ہے, تو پھر وہ لاس کی صورت میں آتا ہے اور پھر وہ بند کرنا پڑ جاتا ہے, شٹ ڈاؤن ہی ہوتا ہے اس کا. تو اللہ پاک ہمیں ہدایت عطا فرمائے اور عقل کی سلامتی نصیب فرمائے. ایک بڑی پیاری بات ہے کہ عقل مندی کی ایک نشانی یہ ہے کہ تجربے کار لوگوں کے تجربے سے فائدہ اٹھایا جائے, تو یہ عقل مندی ذرا کم دیکھنے میں آ رہی ہے. جی ابراہیم بھائی, آپ کیا ارشاد فرماتے ہیں؟
جی مہروز بھائی, انسان کو اپنے حدود و قیود کا پتہ ہونا چاہیے, علم ہونا چاہیے, اور جسے کہا جاتا ہے کہ ڈونٹ کراس دا لمٹ, انسان کو اپنی لمٹ سے کراس نہیں کرنا چاہیے, اپنے حدود و قیود کا پتہ ہونا چاہیے کہ میں کتنا آگے جا سکتا ہوں اور کتنا پہلے مجھے جو ہے بریک لے لینا چاہیے. اس کو اگر ہم اس تناظر میں دیکھیں کہ انسان کو اپنی حیثیت کا علم ہونا چاہیے کہ اللہ تبارک و تعالیٰ جل و علا نے اسے ایک مخلوق ہی بنایا ہے, تو اسے اپنے رب ذوالجلال جل جلالہ کا بندہ اور اپنے رب ذوالجلال جل جلالہ کا تابع فرمان ہی بن کر رہنا ہے. آپ دیکھیے کہ فرعون کو اللہ تبارک و تعالیٰ نے بادشاہی عطا فرمائی تھی, لیکن اس نے لمٹ کراس کی اور کہنے لگا کہ انا ربکم الاعلی, میں تمہارا سب سے بڑا رب ہوں, تو تباہ برباد ہو گیا. اسی طرح جو ہے نمرود, یعنی اس پر ایسی بدبختی آئی کہ اس نے آسمان کی طرف تیروں کی بارش کروائی کہ ہم نے جو ہے وہ زمین والوں کو تو فتح کر لیا ہے, اب آسمان والوں کو بھی فتح کر لیتے ہیں. تو انسان پر جب بدبختی سوار ہوتی ہے تو پھر اسے اپنی حدود و قیود کا گویا کہ جو ہے وہ علم نہیں رہتا یا اس کی طرف توجہ نہیں رہتی. تو انسان اگر بربادی سے اور تباہ حالی سے اگر بچنا چاہتا ہے تو اسے ذہن نشین رکھنا چاہیے کہ اللہ تبارک و تعالیٰ جل جلالہ نے اسے ایک بندہ بنایا ہے اور وہ اپنے رب ذوالجلال جل جلالہ کی عبادت کرنے کے لیے پیدا ہوا ہے. اب اس لیمٹ کو اور اس حد کو وہ کراس کرے گا تو پھر تباہی اور بربادی اس کا مقدر بنے گی. ہم عام زندگی میں, معاشرتی زندگی میں بھی یہ بات ملحوظ خاطر رکھیں کہ انسان کو جو ہے وہ عاجزی پسند ہونا چاہیے, انسان کو حدود و قیود کے اندر رہنا چاہیے. اتنی بڑی بڑی باتیں بولنا, اتنے بڑے بڑے بول بول جانا, آخر انسان کی حیثیت اور اوقات کیا ہے؟ ایک سانس ہی تو ہے, یہ سانس نکلنی ہے اور اس کے بعد اس کا جتنا کرو فر ہے اور جتنا غرور و تکبر ہے وہ مٹی کے ڈھیر میں بدل جانا ہے. تو انسان کو اپنی حدود و قیود اور اپنی اوقات کا علم ہونا چاہیے, جیسا کہ قرآن پاک کی آیات کے اندر جو ہے وہ ہمیں یہ جو فرمایا گیا ہے کہ زمین کے اوپر جو ہے وہ اکڑ کر نہ چلو, نہ تم زمین کو پھاڑ دو گے نہ ہی آسمان پر چڑھ جاؤ گے. تو انسان کو اپنی حدود و قیود کا علم ہونا چاہیے, اگر یہ اپنی حد سے بڑھے گا تو پھر تباہی اور بربادی اس کا مقدر ٹھہرے گی. جیسے یہ جانور ہے کہ یہ جو ہے وہ اپنی حدود سے آگے بڑھا تو اب اس کا انجام جو ہے وہ اس کا اختتام اور اس کی موت اس کا مقدر ہوگی.
اپنی حد کی پہچان ہونا, اپنی معرفت ہونا, یہ بڑے کمال کی بات ہے, اللہ ہمیں توفیق عطا فرمائے. جی حاجی صاحب,
یہ اس تصویر سے سمجھ میں آ رہا ہے کہ کوئی بھی مقصد حاصل کرنا ہے تو اس میں جوش اور ولولہ ہونا چاہیے, لیکن وہ جوش اور ولولہ اتنا آگے نہ بڑھ جائے کہ اس کا پھر انسان کو نقصان پہنچے. یہ مقصد, یعنی ہم تو ڈوبے ہیں سنم, تمہیں بھی لے ڈوبیں گے, تو خود تو جو ہے وہ ہلاک ہوگا, یہ جیسے جانور ہے, درندہ ہے, اور جو پرندہ ہے اس کو بھی اپنے ساتھ ہی جو ہے وہ ہلاک کر,
ممکنہ طور پہ اگر شکار کر لیا تو گرے گا.
تو جوش اور ولولہ ہونا چاہیے, اور لیکن یہ جذبات کنٹرول میں بھی ہونے چاہیے کہ کہاں پر اپنے آپ کو کنٹرول کرنا ہے. اگر جو ہے وہ آور ہو جائے گا تو پھر اس کو یہ والا جو جذبہ جو درکار تھا, جو چاہیے تھا, وہ اس کے لیے نقصان کا باعث ہو جائے.
جی, ذہنی آزمائش میں کہا جاتا ہے جوش کے ساتھ مگر ہوش سے, تو جوش کے ساتھ ساتھ ہوش بھی سلامت رہے تو پھر فوائد حاصل ہوتے ہیں. بڑھتے ہیں اگلی پکچر کی طرف. جی اچھا, یہ پکچر جو ہے نا, یہ تصوراتی ہی ہے, ظاہر سی بات ہے. नहीं तो इस तरीके से ना कोई गमला जो है ना वो सूट पहनता है और ना कोई ये कैक्टस का जो पौधा है या दरख्त कह लें जो भी कह लें ये सूट पहनता है। तो दिखाएं ज़रा, फोकस करें, फिर बढ़ते हैं। सबसे पहले रुकन शुरा से पूछते हैं कि क्या इरशाद फरमाते हैं इनके बारे में। जी,
इंसान जो खुद होता है वो दूसरों पर भी उसी चीज़ को क्यास करता है कि जैसा मैं हूँ दूसरे भी इसी तरह होंगे। वो अच्छा है तो दूसरों को जो है अच्छी खसूसियात उसको नज़र आती हैं, और अगर उसके अंदर कमज़ोरी है तो वो दूसरों के अंदर भी यही कमज़ोरी उसे नज़र आ रही होती है। जैसे एक शख्स फूल वाला है तो दूसरे शख्स अगरचे वो थोहर का दरख्त है जो जिसे फूल नहीं लगते
जी, कैक्टस है,
हाँ, उसको जो है वो फूल ही, क्योंकि उसके पास फूल है तो वो फूल जो है वो उसके फूल की तरफ देख रहा है, नजर कर रहा है।
सही है।
और दूसरा जो है उसके पास कांटे ज्यादा हैं तो वो पहले वाले के कांटे देख रहा है।
ठीक है।
तो हमें जो है वो हुस्न जन जो है वो इख्तियार करने का हुक्म दिया है कि मोमिनीन के बारे में हुस्न जन रखना चाहिए।
सही।
और हुस्न जन जो है वो अच्छी इबादत है। दो चीजें हैं, हुस्न अखलाक हुस्न जन, ये जिस शख्स के पास होती हैं दोनों खसूसियात वो दुनिया में कामयाब रहता है, लेकिन जो जिसके पास हुस्न अखलाक नहीं है और हुस्न जन नहीं है तो वो दुनिया में कामयाब नहीं हो सकता, उसको नुकसान ही उठाना पड़ता है।
ना कामयाब होता है ना पुरसकून होता है, और सुकून का तो जनाजा निकल जाता है जिसके पास ये दो चीज़ें ना हो। जी हसन भाई, क्या इरशाद फरमाएंगे?
इसमें ऐसा है कि अगर जैसा कि इन दोनों को तसव्वुराती तौर पे जो है वो सूट पहनाए गए हैं, तो अगर हम इनको इंसान से तशबीह दें तो यहाँ ऐसा नज़र आता है कि बज़ाहिर तो कैक्टस में ही कांटे ज़्यादा होते हैं, जिसकी शोहरत इसी हवाले से है, लेकिन कुछ ना कुछ गुलाब के बारे में भी ऐसा ही है, लेकिन कैक्टस के मुकाबले पे कंपैरेटिवली उसमें कांटे काफ़ी कम होते हैं। लेकिन अगर अप्रोचेस का फ़र्क हो, जावियों का फ़र्क हो, तो कैक्टस में बहुत ज़्यादा कांटे होने के बावजूद भी सामने वाले पौधे को ये दिखाया गया है कि वो उसमें फूल को ज़्यादा फोकस कर रहा है, ना कि उसके कांटों को। उसमें भी उसको कोई पॉजिटिविटी, कोई ऑप्टिमिस्टिक अप्रोच नज़र आ रही है। इसी तरह इंसानों में भी होता है, जबकि दूसरी जानिब है उसमें ये दिखाया गया है कि कांटे जबकि कम होते हैं गुलाब में, और गुलाब के फूल की अहमियत और खसूसियत, फूलों का वो सरदार है, तो अगर कोई शख्स ऐसा भी हो जिसमें बहुत सारी खूबियाँ हों लेकिन अगर देखने वाले का जाविया नज़र जुदा हो, मनफी हो, नेगेटिव हो, पैसिमिस्ट हो, तो फिर उसको उसमें भी जो है वो खूबसूरती और उसके कमालात गोया के कम नज़र आते हैं या नहीं नज़र आते, बल्कि अगर चंद एक उसके अंदर उसके साथ कुछ ऐसी करेक्टरिस्टिक्स हैं, कुछ उसके ऐसे जो हैं वो ट्रेट्स हैं जो कि बज़ाहिर उतने खूबसूरत नहीं हैं, वो ज़्यादा नुमाया नज़र आते हैं। तो हमें भी ये चीज़ माशरे में भी देखने को मिलती है, और ख़ुद अपने आप को भी समझाने के लिए मिलती है इस तस्वीर से ये सबक कि हमें भी जब दूसरों से मिलें तो उनकी खूबियों पर, उनकी अच्छाइयों पर जो है वो नज़र करनी चाहिए, और अपने अंदर भी अपनी कमी कोताही या अपनी कमज़ोरियों पे भी नज़र रखनी चाहिए, ना कि ऐसा हो कि हम खुद जो हैं वो किसी कमज़ोरियों का, ख़राबियों का भी मजमू अल्लाह ना करे के हो, लेकिन हमें अपना छोटा सा भी कोई सर पे लगा हुआ फूल इतना नुमाया नज़र आए, और दूसरा अगर गुलाब भी हो तो उसके साथ अगर चंद एक कांटे हों तो हमें उसका गुलाब का जो है वो गुलाब होना ना नज़र आए, बल्कि उस शख्सियत की कुछ कमज़ोरियों को जो हम इतना ज़्यादा वो फोकस करें।
ठीक है, ज़बरदस्त। जी खालिद भाई,
इस तस्वीर को देखकर एक बात ये याद आई है कि कुरान मजीद में मिसाल दी गई कि ऐसे भी लोग दुनिया में गुजरे जिन्हें अल्लाह तबारक व ताला ने इल्म फहम अता फरमाया, लेकिन उन्होंने किताब अल्लाह तबारक व ताला की तरफ से आई लेकिन उसका कमा हक्कू फ़ायदा नहीं उठाया। अल्लाह ने दी लेकिन उन्होंने उससे पढ़ कर अपनी ज़िंदगियों को तब्दील नहीं किया। रब्बुल आलमीन इरशाद फरमाता है, थुम्म लम यहमिलूहा कमा सलील हिमारी यहमिलू असफारा। ये गधों की मिसल हो गए कि सिर्फ जिस चीज़ से मार्फत हासिल करनी चाहिए थी उससे सिर्फ इन्होंने बतौर बोझ ही कैरी करते रहे, उसका जो फ़ायदा कमा हकू होना चाहिए था वो हुआ नहीं।
ठीक।
बसा औकात इंसान के पास कोई खूबी होती है, कोई सलाहियत होती है, उसे छुपाने की कोशिश की जा रही होती है, लेकिन इसके बावजूद वो खूबी निखर निखर कर सामने आ रही होती है। कभी ऐसा भी होता है कि किसी में कोई ऐब होता है, वो छुपाने की कोशिश की जा रही होती है, लेकिन वो ऐब जो है वो उभर उभर कर सामने आ रहा होता है। ऐसे ही बाज़ अक़वाम अपनी बद बातिन की वजह से इतनी बुरी थी कि किताबुल्लाह के मिल जाने से भी उन्होंने अपने आप को बदला नहीं, तो उनकी मिसाल दी गई जैसे गधे की तरह। ایسے ہی انسان کو اپنے اخلاق، اپنے کردار کو دیکھنا چاہیے کہ میرا علم، مجھے ملنے والی صحبت مجھے اچھا کر رہی ہے یا نہیں کر رہی. کہیں ایسا تو نہیں ہے کہ ہوں تو میں کانٹوں بھرا اور میں سمجھوں کہ میں سوٹڈ بوٹڈ ہو جاؤں، اس کے اوپر میں یہ خول پہن لوں تو میرے عیب چھپ جائیں گے. عیب ایسے چھپائے نہیں جاتے، عیبوں کو دور کیا جاتا.
زبردست.
وہ چیزیں چھپانے والی نہیں ہوتی، وہ دور کرنے والی ہوتی. جب تک ان کو آپ اپنے آپ سے دور نہیں کریں گے،
الگ نہیں کریں گے،
الگ نہیں کر دیں گے، تب تک وہ آپ کی پہچان بنے رہیں گے اور آپ انہیں کی وجہ سے پہچانے جا رہے ہوں گے.
صحیح.
اگر پچھلی اقوام نے اپنے دل کے حسد کو دور کر لیا ہوتا، جن کے بارے میں رب العالمین نے یہ آیات نازل فرمائی، اگر اپنے دل کی بیماری کو دور کر لیا ہوتا، اپنے حسد کو، اپنے بغض کو دور کر لیا ہوتا، اور پھر وہ انبیاء کرام علیہ الصلوۃ والسلام کی ویسی پیروی کرتے جیسی پیروی کرنے کا حق تھا، تو پھر اللہ تبارک و تعالیٰ نے ان کی عظمتوں کے قصوں کو بیان فرمانا تھا. لیکن انبیاء کا زمانہ ملنے کے باوجود، انبیاء کے دست مبارک سے کتابیں ملنے کے باوجود، اپنے دل کو نہیں بدلا، اپنے باطن کو نہیں بدلا، اپنی اصلاح نہیں کی، تو بہرحال آخری کتاب قرآن مجید میں بھی ان کی پہچان اس طور پر، اس انداز سے کروا دی گئی. لیکن جنہوں نے اپنے آپ کو بدل لیا اور مصطفیٰ کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی بارگاہ میں آ کر اللہ سے سچی توبہ کر لی اور نبی کریم صلی اللہ علیہ وآلہ وسلم کو اس پر گواہ بنا لیا، تو اللہ تبارک و تعالیٰ نے بھی ان کی شان و عظمت کا خوب اظہار فرمایا.
زبردست.
نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا وصف بیان فرمایا کہ رسولا منکم یتلو علیکم آیاتینا ویزکیکم، ایسا رسول ہے جو ہم نے بھیجا ہے، تم میں بھیجا ہے، تم ہی میں سے بھیجا ہے. اس کی شان یہ ہے، یتلو علیکم آیاتینا، تم پر ہماری آیتوں کو تلاوت کرتا ہے، ویزکیکم، اور تمہارا تزکیہ فرماتا ہے.
واہ.
اب جن کا تزکیہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا اور جنہوں نے اس تزکیے کو قبول کیا، پھر ان کی اللہ تبارک و تعالیٰ شان بیان کرتے ہوئے ارشاد فرماتا ہے، اولئک الذین امتحن اللہ قلوبہم للتقوی، جن کو نبی پاک علیہ الصلوۃ والسلام نے برائیوں سے پاک کیا، جن سے برائیوں کو دور فرما دیا، ان سے برائیاں پھر ایسی دور ہو گئیں کہ اللہ تبارک و تعالیٰ ارشاد فرماتا ہے، یہی وہ لوگ ہیں کہ جن کے دلوں پر اللہ تبارک و تعالیٰ نے تقوی کو نقش فرما دیا ہے، اور وہ حضرات صحابہ کرام علیہ مردوان ہیں. وہ مصطفیٰ کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی صحبت میں آ کر، آقا کریم علیہ الصلوۃ والسلام کے حلقۂ درس میں آ کر، آقا کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے حلقۂ ارادت میں آ کر، اتنے پاکیزہ، اتنے عمدہ اور اتنے ستھرے ہو گئے کہ خود نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے یہ اعلان فرمایا، اصحابی کالنجوم،
سبحان اللہ،
کہ میرے صحابہ جو ہیں وہ ستاروں کی مانند ہیں. اور قرآن مجید اعلان فرما رہا ہے ان لوگوں کو جنہوں نے پچھلی کتابوں کا عالم ہونے یا پچھلی کتابوں کا وارث ہونے کے باوجود کما حقہ انہیں حاصل نہیں کیا تھا، ان کے بارے میں بھی اللہ تبارک و تعالیٰ قرآن مجید میں اس بات کو بیان فرما رہا ہے، فَإِنْ آمَنُوا بِمِثْلِ مَا آمَنْتُمْ بِهِ فَقَدِ اِهْتَدَوْا، اگر وہ لوگ بھی ایسے ہی ایمان لے آتے جیسے مصطفیٰ کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے صحابہ ایمان لائے، تو وہ بھی ہدایت یافتہ ہو.
زبردست زبردست. خالد بھائی، آپ کا تو پیغام بڑا واضح ہے. یہاں پہ میں بھی ایک بات کہنا چاہوں گا کہ بعض اوقات یوں ہوتا ہے کہ کوئی شخص خود اپنا امپریشن اور اپنا اسکیچ اپنی نظر میں بنا چکا ہوتا ہے، دوسروں کی نظر میں کیا ہے وہ تو چھوڑ دیں،
صحیح،
اپنی نظر میں بنا چکا ہوتا ہے، اور پھر وہ بہت ساری ایسی باتیں جو ناگوار ہوتی ہیں وہ اپنی ذات کے ساتھ قبول کر چکا ہوتا ہے. میں بہت غصیلا ہوں، مجھے غصہ آ جاتا ہے، کیا کروں، غلط بات مجھ سے برداشت نہیں ہوتی، کیا کروں، میں آہستہ بات نہیں کر سکتا، اور ایسے بہت سارے امپریشن بندہ اپنے بارے میں بنا لیتا. تو یاد رکھیے، امپریشنز اور یہ جو آپ نے اپنا اسکیچ ڈیولپ کیا ہے نا، تو ڈرا کیا ہے، تو یہ ضروری نہیں ہے کہ تبدیل نہ ہو سکے، بلکہ تبدیل ہو سکتا ہے، اور اس پر بہت ساری مثالیں دی جا سکتی ہیں. حضرت حبیب عجمی رحمۃ اللہ تعالیٰ علیہ کا واقعہ مشہور ہے کہ جب آپ توبہ کے لیے جا رہے تھے اس وقت کیا کیفیت تھی، اور جب آ رہے تھے جب کیا کیفیت تھی. تبدیلی ہو سکتی ہے، تو اپنے آپ کو دیکھیں، اپنی ذات میں، اگر آپ کی ذات میں جو برائیوں کے کانٹے ہیں، بری عادتوں کے کانٹے ہیں، انہیں اچھی عادتوں کے پھولوں سے ریپلیس کیجیے. جی ابراہیم بھائی، آپ کیا ارشاد فرمائیں گے؟
محفوظ بھائی, اس تصویر پر بڑی جامع گفتگو ہو چکی اور رکن شورا نے ابتدان بڑی خوبصورت بات اور بڑی جامع بات اس حوالے سے فرما دی تھی. میں ایک اور تناظر میں اس تصویر کو لینا چاہوں گا کہ اس کو اگر ہم اس نظر سے دیکھیں کہ یہ ان کی اپنی باطنی کیفیت کا اظہار ہے تو یہ بھی ممکن ہے کہ بسا اوقات جو کچھ ظاہر میں نظر آ رہا ہوتا ہے لیکن اس کے باطن کے اندر اس کا بالکل برعکس موجود ہوتا ہے. اچھا, ایک جملہ کہا جاتا ہے کہ فرسٹ امپریشن از لاسٹ امپریشن, پہلا امپریشن ہی آخری امپریشن ہے. یہ بعض معاملات اور بعض جگہوں پر تو عین ممکن ہے کہ صادق آتا ہو, لیکن اسے مکمل اور کلی طور پر اسے اتفاق نہیں کیا جا سکتا.
ٹھیک ہے,
کیونکہ بعض اوقات بندہ کسی سے ملتا ہے, اب پہلی ملاقات میں اسے کلی طور پر اسے ہر طرح سے ہی اسے متفق ہو جائے, یہ کیسے ممکن ہے؟ یا پہلی نظر میں اسے دیکھے اور اسے ہر طرح سے جو ہے وہ غلط ہی قرار دے, یہ کیسے ممکن ہے؟ اس کو جانچنا پڑے گا, اس کو دیکھنا پڑے گا. بسا اوقات سفر کے ذریعے پتہ چلتا ہے, بسا اوقات اس کے ساتھ اٹھنے بیٹھنے, کھانے پینے, تجارت کرنے, معاملات زندگی گزارنے اور دیکھنے کے بعد پتہ چلتا ہے.
ایسا ہی
پہلی نظر میں ہی دیکھنے سے فیصلے نہیں کیے جاتے. اور اگر کوئی یہ سمجھتا ہے کہ ہم پہلی نظر سے ہی جو ہے اس کا سب کچھ کھنگال لیں گے, تو اگر اللہ پاک کسی کو یہ نظر دے دے, جیسے اللہ کے ولیوں کو نظر ملتی ہے اور وہ لوہے محفوظ پر اس کی تقدیر پر نظر فرما لیتے ہیں, تو وہ تو ایک استثنائی صورت ہے, لیکن عمومی طور پر ہم پہلی نظر میں کسی کو مکمل طور پر نہیں جان سکتے. تو غور و فکر کر لیں کہ جو دکھنے میں اتنا خوبصورت نظر آ رہا ہے, کیا وہ واقعی اتنا خوبصورت ہے یا اس کے پیچھے کوئی اور معاملہ ہے؟ اور جو دکھنے میں اگر آپ کو اتنا جو ہے وہ اٹریکٹیو نظر نہیں آ رہا, عین ممکن ہے اس کے اندر بہت ساری اچھی صلاحیتیں بھی موجود ہوں, اس کے اندر اچھے پہلو بھی موجود ہوں, اس کے معاملات زندگی میں بہت ساری پازیٹیو چیزیں موجود ہوں. تو ایسا نہیں ہوتا کہ جو ہے وہ اتنا اٹریکٹیو نظر نہیں آ رہا, وہ کلی طور پر بالکل گیا گزرا ہے. اس کے بھی فوائد ہیں. وہ کہتے ہیں نا کہ نہیں کوئی چیز نکمی زمانے میں, کوئی برا نہیں قدرت کے کارخانے میں. اللہ تبارک و تعالی نے جو چیزیں اس دنیا کے اندر تخلیق فرمائی ہیں تو اس کے فوائد بھی موجود ہیں. اگر اس پودے کو بھی دیکھ لیں تو یہ بھی اللہ تبارک و تعالی کی قدرت کا شاہکار ہے. اگرچہ اس کے اندر کانٹے زیادہ موجود ہیں, لیکن اس کے باوجود اس کے اوپر پھول موجود ہے. اور اگر ہم گلاب کے پھول کو دیکھیں تو اس کی تو ساری دنیا دیوانی ہے. تو گویا اگر ہم کسی چیز کو دیکھ رہے ہیں تو ایک ہی نظر میں اسے بالکل غلط قرار دے دینا, بالکل جو ہے وہ بیکار قرار دینا, یہ بھی درست نہیں ہے. اور ایک ہی نظر میں اسے جو ہے وہ اپنے گلے کا ہار بنا لینا کہ بس اب کل کائنات یہی ہے, تو یہ بھی درست نہیں ہے. سوچ سمجھ کے اور اپنے تجربات کی روشنی میں پھر جو ہے وہ کوئی فیصلہ کرے.
واہ, ابراہیم بھائی کا ایک جملہ جو ہے نا وہ میں سوچتا ہی رہ گیا. حضرت فرما کے نکل گئے, حضرت فرما کے اپوزٹ کر کے دیکھیں کہ اپنے بارے میں سوچ رہا ہے. تو بعضوں کا دوتا یوں ہے کہ لوگ کہہ رہے ہوتے ہیں کہ آپ میں یہ یہ خامی ہے اور آپ انہیں اپنی خوبی بتا رہے ہوتے ہیں, اور عین ممکن وہ سچی خوبی بتا رہے ہیں, لیکن اس خوبی کے ساتھ جو جڑی ہوئی 10 خامیاں ہیں ان کو آپ نظر انداز کر رہے ہیں. تو خدا را اپنی خامیوں پہ بھی غور کیجئے, صرف اپنے فضائل, اپنے مناقب, اپنی جو کوالٹیز ہیں, جو واقعی میں پازیٹیو کوالٹیز ہیں, صرف ان پہ نگاہ نہ رکھیے. ایک بات میں یہاں پہ عرض کرنا چاہوں گا, جب یہ تصویر دیکھی تو میرے ذہن میں یہ آ رہا تھا کہ یہ پھول پودے تھے, ان کو اسی اسٹرکچر پہ دکھا دیا جاتا تو بھی میسیج یہ والا مل جاتا, لیکن ان کو سوٹڈ بوٹڈ کیا گیا, گویا کہ ایک پرسن شو کیا گیا, ایک پرسنالٹی, ایک پرسن, ایک انڈیویجول فرد شو کیا ہے. ہم اکیلے نہیں رہتے, ہم لوگوں کے ساتھ رہتے ہیں, چاہے میاں بیوی ہوں, چاہے خاندان کے دیگر افراد ہوں, چاہے کولیگز ہوں, چاہے آفس میں آپ کے باس ہوں یا آپ کے ماتحت عملہ ہو, تو ہم مل جل کے رہتے ہیں ایک دوسرے کے ساتھ. اور عمومی طور پر ہوتا یہ ہے کہ ہم دوسروں کی خامیاں نوٹ کر رہے ہوتے ہیں, یا ہم وہ چیزیں دیکھ رہے ہوتے ہیں کہ جن چیزوں میں ہمارا مزاج نہیں مل رہا. اور جب اپنا فوکس ہی ہو جائے تو عمومی طور پہ پھر اختلافات ہوتے ہیں, جھگڑے ہوتے ہیں, اور بالآخر آپ راہیں جدا ہو جاتی ہیں, چاہے بہن بھائی ہوں, چاہے میاں بیوی ہوں, چاہے آپ کہیں پہ جاب کرتے ہوں یا کوئی آپ کے پاس جاب کرتا ہو. تو اس کا ایک بہترین حل میاں بیوی کے تناظر میں, یہ حل حدیث پاک میں بھی موجود ہے اور ویسے اصولی طور پر بھی یہ ایک بات ہے کہ جب آپ نے کسی کے ساتھ وقت گزارنا ہے, زندگی گزارنی ہے, اور کچھ نہ کچھ وقت کے لیے ٹائم پیریڈ اس کے ساتھ رہنا ہے, تو اگر آپ اس کی اور اپنی سملیرٹیز پہ غور کریں گے, یکسانیت پہ, وہ کون سی باتیں ہیں جو اس میں اور مجھ میں قدرے مشترک ہیں, ان پہ رہیں گے تو شاید آپ کا جو رشتہ ہوگا, آپ کا ناتا ہوگا, آپ کا تعلق ہوگا, آپ کی ریلیشن ہوگا, وہ اسٹرانگ ہوتا چلا جائے گا. اور انشاءاللہ عزوجل اس میں اختلاف, لڑائی جھگڑا اور رشتے ناتے تعلق کے ختم ہونے کی نوبت نہیں آئی ہے اللہ نے چاہا. تو ان چیزوں کو اپنے پیش نظر ہمیں رکھنا چاہیے. بڑھتے ہیں اگلی تصویر کی طرف. جی, لکھا ہوا اماؤنٹ آف ڈسٹریکشن, یعنی آپ کی توجہ ہٹانے والی
جتنا یہ ریڈ ایریا بڑھ رہا ہے نا اتنا اماؤنٹ آف ڈسٹریکشن بڑھ رہا ہے.
ٹھیک ہے, جب موبائل ویسا تھا تو کم استعمال ہوتا تھا, ویسا ہو گیا تو زیادہ استعمال ہوتا ہے, ترقی ہو رہی ہے,
اب ریڈ زون میں آتے جا رہے ہیں.
اچھا جی, اب یہ ہے معاملہ یہ کہ موبائل تو میرے پاس بھی وہی ہے جو آخر میں ریڈ دکھایا گیا ہے, اور میرا خیال ہے سب کے پاس وہی ہے, لیکن بہرحال پکچر شامل کرنے کا مقصد وہی, فرسٹ امپریشن پہ نہ جائے, پکچر شامل کرنے کا مقصد ایک پیغام دینا ہوتا ہے. حسن بھائی کیا ارشاد فرمائیں گے؟
بیسکلی
اچھا پہلے تو بتا, آپ اتفاق کرتے ہیں اس سے تصویر کا جو پیغام ہے؟
جی بالکل ایسا ہی ہے.
اچھا چلے, اب ارشاد فرمائیں.
نو ڈاؤٹ, آئی تھنک بہت ہی کوئی وہ ریئر کیسز ہوں گے جو اس سے انکار کر پائیں گے, یونیورسلی اس کو ایسا ہی مانا جاتا ہے. بلکہ ایون جو آخری والی تصویر ہے جس کا اسکرین سائز سب سے بڑا ہے, اور اسکرین سائز بڑا ہونے کے ساتھ اماؤنٹ آف ڈسٹریکشن بھی انہوں نے اتنا ہی زیادہ دکھایا ہے, تو جو اس کے مینوفیکچررز ہیں, جو ورلڈ لیڈرز ہیں ان وہ کمپنیز کے, وہ بھی اس بات کو ایکسیپٹ کرتے ہیں کہ ایسا ہی ہے اور یہ اسی کا سبب بن بھی رہا ہے. لیکن اس میں یوں ہے کہ موبائل فون وقت کے ساتھ ساتھ وہ گریجولی اسکرین سائز بڑا ہونے کے ساتھ ساتھ, اس کے اندر فیچرز بڑھنے کے ساتھ ساتھ جو ہے نا ہماری زندگی کے اندر بھی اس کا جو ہے نا اسی طرح سے رول بڑھتا جا رہا ہے. پہلے ہم لوگ جو ہے وہ زیادہ انسانوں کے ساتھ انٹریکٹ کیا کرتے تھے, ان پرسن بات کیا کرتے تھے, وائس کے ساتھ زیادہ بات کیا کرتے تھے, لیکن اب ڈسٹریکشن بھی بڑھ رہی ہے اور ہمارے رشتے اور ناطے بھی اسکرین سائز بڑھنے کے ساتھ وہ کم اور چھوٹے ہوتے چلے جا رہے ہیں. اور ڈسٹریکشن کا تو پرسنلی ہم لوگ اس کا اپنی لائف میں, جو لوگ بزنس کرتے ہیں یا جاب کرتے ہیں یا گھروں میں رہتے ہیں, سب کو اس بات کا اندازہ ہے کہ ڈسٹریکشن اس سے لائف میں بڑھتی چلی جا رہی ہے. پہلے جب اوائل کی بات ہے تو موبائل فون کی جو ایجاد ہے وہ تو وائس کمیونیکیشن کے لیے ہوا تھا کہ کال آتی اور جاتی تھی, ٹیکسٹنگ ایس ایم ایس کی فیسلٹی بھی نہیں تھی. اب تو ٹیکسٹنگ جو ہے وہ آبسلیٹ ہو کے آؤٹ ڈیٹڈ ہو چکی ہے, اب تو دیگر ایپس آ چکی ہیں ٹیکسٹنگ اور وہ وائس میسیجز کے لیے. تو یہ ڈسٹریکشن بڑھتی جا رہی ہے, بڑھتی چلی جا رہی ہے, اور اس سے جو ہے نا ہماری اپنی سوشل لائف کم ہوتی جا رہی ہے, اور اس سے نہ صرف جو ہے وہ ہمیں سوشل ایشوز آ رہے ہیں بلکہ ہیلتھ ایشوز آ رہے ہیں, میڈیکل ایشوز آ رہے ہیں, اور دیگر بھی چیزیں بڑھتی ہی چلی جا رہی ہیں. اگر میں صرف اس ایک تصویر میں جو بظاہر ایک سیل فون کا زاویہ دکھایا گیا ہے اسی زاویے کو لوں تو واقعتاً ایسا ہے. اور اس میں سمجھ میں یہی آتا ہے کہ ہمیں اپنی لائف میں ڈیوائسیز کو, گیجٹس کو, ٹیکنالوجی کو یا دیگر جتنی بھی ہمارے پاس سہولیات ہیں ان کو اس درجے میں اور اس دائرے میں رکھنا چاہیے کہ وہ آسانی, سہولت اور بہتری کی تو ہمارے لیے کام کریں, لائف میں ڈسٹریکشن نہ بڑھائیں تاکہ ہم اپنے گول سے بھی نہ ہٹیں, اپنی زندگی کے مقصد سے بھی نہ ہٹیں, اور ہم اپنی سوشل لائف کو بھی بہتر کریں, ریلیجیس لائف کو بھی بہتر کریں, اور اپنے جو حقیقی مقاصد اور گولز ہیں ان کو بھی ہم اچیو کرنے کے اندر فوکس رہ سکیں.
جی ابراہیم بھائی, پیغام حسن بھائی کا تو واضح, اب اس پہ کیا کر سکتے ہیں. اللہ, میں نے بھی نیتیں کر لی ہیں آپ کے کہتے کہتے, دو چار نیتیں میں نے
سیم ہیئر, کچھ ایسا ہی ہے.
جی ابراہیم بھائی.
اچھا مہروز بھائی, مکمل طور پر تو تصویر سے میں یہ کہوں گا کہ اتفاق ان معنوں میں ممکن نہیں کہ آخر فوائد تو ہیں, اور بہرحال ہم میں سے ہر ایک یہ یوز کر ہی رہا ہے, اور اس سے بھی جو ہے وہ انکار ممکن نہیں ہے کہ اس کے فوائد تو ہیں بہرحال.
ٹھیک ہے,
اور مطلب بدلتی دنیا کے ساتھ اگر ہم اس کو بالکل ہی ڈینائی کر دیں, بالکل ہی اگنور کر دیں کہ ہم یہ استعمال کریں.
نہیں, ہم نے رکھا ہے, دیکھیں ہم نے ڈینائی تھوڑی کیا, ڈینائی کرتے تو یہاں سے یہ موجود نہیں ہو, ہم نے رکھا ہے اسے.
جی جی, لیکن یہ ریڈ کلر
اٹھا کے بھی دکھایا.
جی جی,
یہ ریڈ کلر جتنا خطرناک دکھایا ہے نا, تو
اتنا نہیں ہے.
ریڈ کلر تو ویسے ہی خطرے کی علامت ہو.
نہیں, یہ موبائل فون اتنا خطرناک نہیں ہے آپ کے.
دیکھیں مس یوز خطرناک ہے نا, مس یوز خطرناک ہے. اگر اس کا پازیٹیو یوز ہے تو اس میں تو کسی کی کوئی میرے خیال میں اس کو منع نہیں کرے گا.
اچھا میں تھوڑی سی بات کروں آپ سے, جیسے ہمارا فارمیٹ تو نہیں لیکن تھوڑی سی بات, آپ 10 افراد کے نام سوچیں, مجھے بتائیے گا نہیں کہ جن کے بارے میں آپ کہیں یہ مس یوز نہیں کرتے. زیادہ ٹائم نہیں ہے, بس آپ فوراً جلدی سے سوچ لیں.
10 تو نہیں, خیر ایک دو تو بتا سکتا ہوں.
اچھا, اتنا ٹائم لینے کے بعد بھی آپ ایک دو بتا سکتے ہیں, اور ایک دو کے لیے آپ اتنی حمایت کر رہے ہیں, چلیں باہر.
اصل میں دیکھیں مسلمان کے بارے میں تو حسن ظن رکھیں گے, قطعی طور پر ہم کیسے کہہ سکتے ہیں کہ سب مس یوز کر رہے ہیں.
نہیں دیکھیں, الحمدللہ ہمارے یہاں بہت سارے جو مبلغین ہیں وہ مساجد سے وابستہ ہیں, آئمہ اکرام ہیں, خطبہ ہیں. امام صاحب کو تو یہ پیش نظر رکھتا ہے نا کہ ایک کو بھی تکلیف ہو تو نماز جو ہے نا وہ لمبی نہیں کرنی, تو ایک ایک فرد کا خیال رکھنے کی شاید امام کو مزاجن عادت پڑ جاتی ہے. بہرحال آپ کنٹینیو کریں.
अच्छा दूसरा एक वो अगर हम नेगेटिव
मैं एग्री हूँ आपसे विद डिसएग्री
जी जज़ाकअल्लाह। खैर मेरी भी तस्वीर के मामले में यही पोजीशन थी कि एग्री भी हूँ लेकिन डिसएग्री भी हूँ थोड़ा सा, वो जिसे कहते हैं कि पार्शली एग्री हूँ उससे। अच्छा दूसरा ये कि वो एक जुमला कहीं पढ़ा था या सुना था कि इस सदी का अगर सबसे बड़ा जोक और सबसे बड़ा मजाक अगर कहा जाए तो ये होगा कि कंप्यूटर और मोबाइल फ़ोन ये इंसान का वक्त बचाने के लिए ईजाद हुए थे। अब जो है ये इसका बिल्कुल बरअक्स हो चुका है, ये मोबाइल जो है वो इंसान का वक्त बचाने की बजाय इसका वक्त ज़ाय करने में एक सबसे बड़ा यूँ कहें कि एक मुजीब और एक बड़ा ज़रिया बन चुका है। तो इससे तो मेरे ख्याल में कोई भी साहिब अक़ल और साहिब फ़हम व बसीरत या साहिब मुशाहदा कोई भी इनकार नहीं करेगा कि मामलात के अंदर बिगाड़ भी पैदा कर रहा है, रिश्तों के अंदर, नातों के अंदर, इसी तरह जो है वो काम के अंदर अगर बंदा जॉब पर है और वहाँ वो मुसलसल मोबाइल ही यूज़ किए चले जा रहा है तो अपने काम पर ध्यान कैसे देगा।
आपने जो बात की ना इब्राहिम, बिल्कुल अब मैं उसमें मिलाने के लिए एक बात अर्ज करूँ कि पॉजिटिव इस्तेमाल हो इसका या नेगेटिव इस्तेमाल हो, लेकिन कसरत इस्तेमाल जो आपने किया ना मिसयूज़, पॉजिटिव इस्तेमाल करें या नेगेटिव इस्तेमाल करें, कसरत इस्तेमाल, स्क्रीन टाइम जब आपका जैसे जैसे बढ़ता जाता है तो एक टाइम दिया गया कि इस ड्यूरेशन के बाद ख़तरा शुरू हो जाता है, और वो ख़तरा इस बात का होता है कि आपकी सोचने समझने की सलाहियत कम होने लगती है, डीपली जो है ना आप चीज़ों का तजिया नहीं कर रहे होते, गहराई के साथ चीज़ों को नहीं देख रहे होते। दूसरा आपका डिस्ट्रैक्शन इतना बढ़ जाता है कि आप किसी चीज़ पर फोकस नहीं कर पाते, यानी आप करना भी चाहें तो आपके लिए मुश्किल हो रहा होता है फोकस करना
जी।
तो स्क्रीन वो जो आपने मिसयूज़ वाली बात की ना, तो स्क्रीन टाइम जैसे जैसे बढ़ रहा है, और इसमें पॉजिटिव नेगेटिव की बात नहीं है हसन भाई कि मैं कहूँ कि मैं तो अच्छा ही काम कर रहा हूँ, नहीं। अगर आप स्क्रीन पे एक टाइम ड्यूरेशन से टाइम पीरियड से ज़्यादा जा रहे हैं, अगर चाहे वो ज़रूरत भी क्यों ना हो, तो फिर भी नुकसानदेह तो बहरहाल है। ये अलग बात है कि बात ज़रूरी काम होते हैं तो फिर आप वो उसमें देखते हैं कि प्लस माइनस क्या है, तो वो इख्तियार करें। जी खालिद भाई, आप क्या इरशाद फरमाएंगे?
अर्ज़ करना चाहूँगा कि मोबाइल एक अच्छी चीज़ है, इसका इस्तेमाल करना चाहिए। हाँ ये ज़रूर है कि मोबाइल ईजाद होने से पहले या इतना ज़्यादा आम होने से पहले लोग इस पर नहीं, लेकिन जिस पर अपना वक्त बर्बाद करते थे, अगर एवरेज निकाला जाए तो शायद वही पोजीशन आज भी होगी। लोगों के पास अब ये आला आ गया है तो सारी बुराई जो है वो ये समेट लेता है, लेकिन पहले भी देखें तो लोग मुख्तलिफ, सारे के सारे अफराद ऐसे तो नहीं था ना कि 100% बिल्कुल वही काम कर रहे हैं जो करने का है, जो करना चाहिए था वही कर रहे हैं, ऐसा नहीं होता था। इख्तिलाफ़ अपनी जगह मौजूद है और इसका यूज़ मिसयूज़ या जो भी कुछ है वो अपनी जगह है, लेकिन मोबाइल के आने के बाद ये है कि क्योंकि ये हर हाथ में आ गया तकरीबन
जी,
तो इसकी वजह से हर किसी की तबीयत पर और हर किसी की कैफियत पर, उसकी प्रैक्टिकल लाइफ पर भी, इवन के उसके असरात अपनी जगह मौजूद हैं, उसकी छाप मौजूद है। ये गोया एक ऐसी चीज़ है जो आया है तो छा गया है, लेकिन ये हम पर कितना छाया है और हमने अपने आप की कितनी गिरफ्तारी इसको दे दी है, इस पर सोचने की बात है। लोग वक्त पहले भी बर्बाद करते थे, अब भी बर्बाद करते हैं। जिनके वक्त पहले अच्छे गुजरते थे और वो कुछ ना कुछ सर्च करते थे, कुछ ना कुछ ऐसा काम करते थे जो वाकई फ्रूटफुल हो उनके लिए, अब आप देखें कि ग्लोबल विलेज बनने की वजह से जो आप काम दूर दराज जाकर लाइब्रेरीज तक पहुंचते थे, फिर लाइब्रेरीज में भी आपका बुक सर्च करना एक अलग काम होता था, और उसके बाद टॉपिक, वो सारी चीज़ें एक रिसर्च के लिए जो रिक्वायर्ड होती है वो आपको बड़ी मुश्किल से मिलती थी और आज आपको जल्दी मिल जाती हैं। तो कुछ ना कुछ सहूलत तो हो रही है, लेकिन असल में हमारी माइंड ट्रेनिंग नहीं है कि हमने अपने दिमाग को लगाना कहाँ है, किस तरह लगाना है।
सही।
जब ये ट्रेनिंग हमारी जिंदगी से स्किप हो चुकी है तो जब खुला छोड़ा जाएगा तो फिर बंदा आज़ादी होगा, फिर जैसा चाहेगा रहेगा। आप देखिए ना, इसका अल्गोरिथम कहा जाता है, इसी तरह का बनाया गया है कि जिस चीज़ में आप दिलचस्पी लेते हैं ये पलट पलट कर आपको वही चीज़ें दिखाता है। अगर आपके मिजाज में ही ये है कि मैंने अपना वक्त फजूलियात में ही बर्बाद करना, मैंने हर किस्म की चीज़ देखनी है, जो सुन लिया वो सर्च करना है, मेरा अपना कोई लाइफ टॉपिक नहीं है, मेरा अपना कोई ज़िंदगी का मकसद नहीं है, मोबाइल मुझे अपने पास रखने का मेरा कोई पर्पज़ नहीं है, बस जहाँ जहाँ लेता जाएगा वहाँ वहाँ मैं चला जाऊँगा, तो ये तो हमारी अपनी ही नाअहली है ना कि हमने अपने आप को गिरफ्तार करवा दिया। होना तो ये चाहिए था कि इसको हम अपने कंट्रोल में रखते। अब कहते ना सर इसके कि मेरी अपनी पोजीशन है वो गिरफ्तारी की है या कंट्रोल की है, ये एक अलग बात है। लेकिन मैं समझता हूँ तजिया हो तो फिर यूं भी थोड़ा सा हो ही जाना चाहिए।
हाँ, कुत्ता अगर हिफाजत के लिए रखा है तो फिर उसका पट्टा ज़रा मजबूती से, बेल्ट ज़रा मजबूती से थाम के रखें, कुत्ते को आप कंट्रोल करें, ऐसा ना हो कुत्ता आपको लेके भाग रहा और आप उसके पीछे पीछे भागे जा रहे हैं। बहरहाल खालिद भाई ने तवज्जो दिलाई, अल्लाह पाक ने भी बरकतें अता फरमाया और हमें भी समझ में आया। असल में जितनी बातें हो रही हैं बाद अवकात ये मुमकिन है कि लफ्ज़ों से, जुमलों से, उनके उतार चढ़ाव से, मिसालों से, इश्तहारों से हमारा इत्तेफाक नहीं हो, लेकिन इतना तो हम पाँचों का तो है अल्हम्दुलिल्लाह। और मेरा हुस्न ज़न है कि अगर आप देख रहे हैं तो आपका भी हमारे से इतना इत्तेफाक तो है कि बेहतरी होनी चाहिए, हमारी दुनिया और आखरत अच्छी होनी चाहिए, इतना यानी पर्पज़ और मकसद तो कम अज़ कम सिमिलर है ना। चले रुकनेश्वर की तरफ बढ़ते हैं। सईद, इतनी सारी बातें हुई हैं, एक तो आपने पिक्चर देखा उसके हवाले से जो आप इरशाद फरमाए, दूसरा ये कि अब ये भी एक हकीकत है, तीनों इस्लामी भाइयों ने एग्री किया है कि मतलब ये तो हमारी ज़िंदगी में दाखिल हो गया। यानी वो ठेकेदार लोग होते हैं ना, मिस्त्री मजदूर, उनके बारे में कहा जाता है किसी घर में दाखिल हो जाए ना तो इनका निकालना बड़ा मुश्किल है, लेकिन बहरहाल वो भी चले जाते। अब मोबाइल फ़ोन हमारी ज़िंदगियों में दाखिल हो चुका है तो इसका निकालना भी तकरीबन नागुज़ीर है, मतलब नामुमकिन सा लगता है। अब करें क्या? तस्वीर के बारे में अगर आप कुछ इरशाद फरमाएं वो तो इरशाद फरमाएं, लेकिन जो डिस्कशन हुई मैं समझता हूँ इसका कुछ कंक्लूजन भी निकले, क्योंकि इसे निकाल भी नहीं सकते, फ़वाद भी हैं नुकसान भी है, तो करें क्या?
मेरे जहन में दौलत की मिसाल आ रही थी कि दौलत के बगैर हम इस दुनिया में रहना दुश्वार है, बल्कि नामुमकिन अगर भी कहा जाए तो कोई हर्ज नहीं है।
ठीक है, पैसे के बगैर, सरमाए के बगैर।
तो जिस तरह उलमा ने ये फरमाया कि दौलत है तो इसका तरियाक भी मालूम करो, मतलब ये है कि जो दौलत को इस्तेमाल करने का तरीका भी सीखो। तो ये दौलत हमारे पास आई गई, इसे मैं दौलत बेबहा तो नहीं कह सकता, इसकी तो बहुत कीमत होती है
जी।
और दौलत बेबहा इन मानों पर ये लफ्ज़ दुरुस्त भी है कि बहुत कीमती कीमती मोबाइल भी होते हैं। तो ये तो हमारी ज़िंदगी में आ गया, अब इसके जो मुजमरात हैं, नुकसानात हैं, उनका हमें इदराक होना चाहिए, उसको समझना चाहिए, और इससे जो हम फ़ायदा उठा सकते हैं फ़ायदा उठाएं, और इसके नुकसानात से अपने आप को बचाने की कोशिश करें। मैं मिसाल देता हूँ कि आप मस्जिद जा रहे हैं तो अब अपने साथ जहाँ तक मुमकिन है मोबाइल लेकर ना जाएँ, मस्जिद का जो टाइम है वो बग़ैर मोबाइल के हो, क्योंकि मोबाइल आपके साथ जाएगा तो वो आपको सही इबादत नहीं करने देगा, बल्कि यही मोबाइल की टून अगर बजने लग जाएगी तो पूरी मस्जिद के नमाजियों को परेशान करेगी।
ऐसे ही
तो अगर हम इससे थोड़ा हट सकते हैं तो हटना चाहिए। अच्छा, इसी तरह जो है हम पूरा दिन मोबाइल इस्तेमाल करते हैं, शाम को अगर हम इसे कोई बुलंद जगह पर रख लें, कोई थोड़ी देर के लिए रख दें ताकि घर वालों को कुछ टाइम दे सकें, तो अगर ऐसा हो, अगर हम इसे बुलंद जगह कुछ थोड़ी सी जुदाई इससे इख्तियार कर लेंगे
जी,
तो जो फवायद हैं वो तो हमें मिल रहे हैं, इसके नुकसान से भी कोई बचत हो जाएगी। अच्छा, फिर जब हम मसरूफ़ नहीं होते तो कोई काम हमारे पास नहीं होता तो फिर हम ऐसे कामों में पड़ जाते हैं जो ना करने वाले हैं। तो मोबाइल तो एक ऐसी चीज़ है कि जिसमें ज़्यादा पड़ने का ख़तरा होता है, क्योंकि बुरी सोहबत उठाने के लिए भी जो है लोगों को पहले बहुत तगोदो करनी पड़ती थी, घर से बाहर जाएंगे, घर वालों को छोड़ेंगे, लेकिन मोबाइल एक ऐसी चीज़ है कि अगर हम इससे जो है बुरी सोहबत पाना चाहते हैं तो वो सेकंड के अंदर आपको हासिल हो जाएगी। तो लिहाजा जहाँ इसके फवायद बहुत ज़्यादा हैं वहाँ इसके नुकसान भी ज़्यादा हैं, तो लिहाजा हमें इसको समझना चाहिए, इससे फवायद हासिल करें, नुकसान से बचने की भरपूर कोशिश करें।
वाह वाह, ज़बरदस्त बात इरशाद फरमाई मोबाइल फ़ोन के हवाले से। और मोबाइल फ़ोन तो बहरहाल रुकनेश्वरा ने बयान फरमा दिया, उसके फ़वाद भी हैं नुकसान भी हैं, उसे बैलेंस करें, उसे कंट्रोल करें। अगर आप वालदेन हैं तो एक बात आपसे करना चाहूँगा कि जाहिर सी बात है आप आज वालदेन हैं, हमेशा से तो वालदेन नहीं हैं, पहले बच्चे होते थे, तो ज़रा याद करें आपके अम्मी ने, आपके अब्बू ने, आपके दादा दादी ने, नाना नानी ने कभी ऐसा हुआ सोने से पहले आपको कहानी सुनाई थी? मुझे लगता है यकीनन सुनाई होगी, कि कोई रोज़ कहानी सुन के सोता होगा, कोई छुट्टी वाले दिन सुन के सोता होगा, कोई नानी के यहाँ जाता होगा तो सुनता होगा, कोई दादी के पास बैठ के सुनता होगा। आप अपने आप से पूछें कि आप सोने से पहले क्या कर रहे होते हैं, आपके बच्चे जब सोने जा रहे होते हैं तो आप क्या कर रहे होते हैं। तो मेरा मानना यह कि अक्सर वालदेन मोबाइल फ़ोन में मुब्तला होते हैं, तो थोड़े से अपने ऊपर भी तवज्जो कर लेना, बच्चे तो आपकी नहीं सुनते, लेकिन बच्चे उस टाइम आपकी कहानियाँ सुन लेंगे। जो टाइम बच्चों को कहानियाँ सुनाने का है, अच्छे अच्छे वाक्यात सुनाने का है, असलाफ का जिक्र खैर सुनाने का है ना, वो आप मोबाइल फ़ोन में गुजार रहे हैं। तो खुदा ना खास्ता ऐसा ना हो कि जब बच्चे बड़े हों तो वो मोबाइल फ़ोन में वक्त गुजारें और आपको वक्त ना दें। थोड़ी सी इस पर तवज्जो कर लें। मैं ये नहीं कहता कि आप ऐसा ही कर रहे हैं या ऐसा नहीं कर, और कर लें जो कर रहे हैं, फिर जाहिर सी बात है उसके नतीजे भी आप ही को फेस करने। अल्लाह पाक हमें अच्छाई पर रखे, अच्छे लोगों के साथ रखे, अच्छे हालात में रखे और अच्छे खात्मे पे हम इस दुनिया से जाएं। बढ़ते हैं अगली पिक्चर की तरफ, सी सो। अब मैं अगर ये पूछूं कि कौन कौन इस खेल को खेलता रहा है, तो ये मैं पूछ रहा हूँ व्यूवर्स से। तो आपको पता होगा अगर आपने खेला है तो, लेकिन बहरहाल तस्वीर में जो दिखाया जा रहा है ये मछलियों को दिखाया जा रहा है, एक इमेजिनेशन है। तो मछलियों को दिखाएं जी, मछलियों को दिखाया गया खेल, खेल में क्या हो गया है। तो रुकनेश्वरा की तरफ बढ़ता हूँ। सही दी, एक जार दिखाया है, जाहिर सी बात एक तस्वुराती बात है, इस तरीके से तो नहीं होता नेचुरल लाइफ में या हकीकी ज़िंदगी में। तो मछलियों को दिखाया गया कि वो ये खेल होता है मुख्तलिफ इलाकों में, और मेरा ख्याल है सारी दुनिया का ही रायशुदा एक खेल है। ये मुमकिन है कि कहीं पे लकड़ी का तख्ता हो, कहीं पे लोहे का पाइप हो, और कहीं पे कोई बकायदा सीट्स बनी हुई हो, तो वो उसकी कैफियत अलग अलग हो सकती है, लेकिन होता है। अलबत्ता ये मछलियाँ नहीं खेलती, एक पैगाम है कि उन्होंने ये खेल खेला है और इसके नतीजे में एक मछली जो है वो पानी से बाहर आ गई है और लगता ये है कि शायद वो ज़िंदगी से अब महरूम हो जाएगी। आप क्या इरशाद फरमाते
हैं? ये ज़िंदगी में बाज़ मौके ऐसे आते हैं कि जिसमें आदमी आजमाइश में मुब्तला हो जाता है, लेकिन उसे ये सोचना चाहिए कि इस आजमाइश की वजह क्या है। कहीं ऐसा तो नहीं है कि मेरी जो गलती कोताही थी उसका मुझे रिजल्ट मिल रहा है। अब इसमें हो सकता है जो मछली बाहर आ गई है वो जो अंदर वाली मछली है उसको मुर्द अल्ज़ाम ठहरा रही हो कि उसके इस तरह करने से जो है वो मैं बाहर गिर गई हूँ। लेकिन ये भी तो देखना चाहिए ना कि ये खेला तो इसने ही आगाज़ किया था उसके साथ,
शरीक तो थी ये बहरहाल।
जी जी, तो इसलिए दूसरों की गलतियाँ निकालने के बजाय अपनी गलतियों पर नज़र रखनी चाहिए और फिर इससे जो है वो सीख कर अपनी गलतियों को दूर करके जो है वो अपनी मंजिल जो है बेहतर करनी चाहिए।
जबरदस्त जी इब्राहिम भाई।
मेरे उसमें तस्वीर देखकर मेरे जहन में जो एक बात आ रही है कि अपने हम पल्ला अफराद के साथ मामलात रखें तो आप महफूज रहेंगे। ऐन मुमकिन है कि ये जो पानी के अंदर मौजूद मछली है इसका वजन ज्यादा हो और जो दूसरी मछली है उसका वजन जो है वो कम हो, और इस चक्कर में जो है ना वो जब एक तरफ आई तो दूसरा पलड़ा जो है वो क्योंकि हल्का था तो वो फिर बाहर जा गिरी। तो आप किसी से जो है वो मामलात कर रहे हैं, और दूसरे लफ्जों में अगर मैं बोलूं किसी से पंगा ले रहे हैं तो सोच लें कि उसका नतीजा क्या निकलना है। तो देख लें कि सामने वाले की हैसियत और जो उसका मामला है वो कैसा है, इस पर भी गौर व फिक्र कर लिया जाए।
जी मुशाहिदा तो कर ही रहे हैं, लेकिन इब्राहिम भाई का एक्सपीरियंस भी बहुत ज़बरदस्त है। जी खालिद भाई।
और उसमें कभी ऐसा भी होता है कि दूसरे को खेल से आउट करने के बाद आप भी खेलने के काबिल नहीं रहते।
ठीक,
आपने दूसरे को तो बाहर कर दिया, फिर आप क्या करेंगे? अब ये ऐसा प्लेयर है जो दोनों जानिब नहीं खेल सकता
जी,
और अब इसके लिए तन्हाई है, सिर्फ सोचे ही है कि अब इसने करना क्या है। तो कभी भी इस तरह का कोई जिंदगी का काम होता है, बहुत सारे रिश्ते ऐसे होते हैं मेरे उसमें, इंसान दूसरे शरीक के साथ ही उसमें होता है। अगर वो कहे कि जनाब मैं ही सब कुछ कर लूँ और मेरी ही मर्जी हो, मेरा ही ग्राउंड हो, टॉस भी मैं ही जीतूं और बैटिंग भी मैं ही करूं और उसी के बाद खेल ख़त्म हो जाए, तो फिर इंसान अकेला रह जाता है। ज़िंदगी में अगर रहना है तो मिलजुल कर रहना, ये आपके लिए फ़ायदेमंद होता
है। ज़बरदस्त,
कभी आपसे दूसरों को नफ़ा हो, कभी दूसरों का नफ़ा आपको भी पहुँचे।
वाह,
लेकिन नफ़ा आपको भी तब पहुँचेगा जब आप नफ़ा पहुँचाने वाले होंगे। अगर आप चाहें कि सब कुछ मेरा ही हो तो फिर हो सकता है एक लम्हे को हो भी, लेकिन अगली दफ़ा आपको थोड़ा सा नफ़ा पहुंचाने के लिए एक फ़र्द भी मुयस्सर हो सकता है ना।
ज़बरदस्त बात कही है आपने, और मुझे तो बहन भाई की दोस्ती याद आ गई। यानी जब छोटे होते ना एक बात कही भी जाती है, छोटे थे तो यूँ मिल मिला के रहते थे, बड़े हो गए तो दूर हो गए। तो छोटे होते ना तो वही वाली बात कि वो नाराज़गी हो गई तो अब करें क्या, एक उस दीवार की तरफ मुँह करके बैठ गया, एक दूसरी तरफ मुँह करके बैठ गया, लेकिन बहरहाल फिर आते थे क्योंकि अब करें तो करें क्या। खिलाड़ी तो घर में यही है, दो दो जो मतलब जो बहन भाई हैं वही हैं, उन्हीं उन्हें मिलके खेलना है। तो تو پھر دوستیاں ہو جایا کرتی تھیں. اچھا میں نے بہن بھائی کی مثال دے دی ہے, لیکن بعض لوگ کبھی بھی بڑے نہیں ہوتے, وہ ہمیشہ ہی لڑتے رہتے, تو ان کو بھی ڈھارس رکھنی چاہیے کہ جب اللہ تعالیٰ نے آپ کا وجود بڑا کر دیا تو آپ کا شعور اور آپ کی ترجیحات بھی چینج ہونی چاہیے, آپ کے کھیل بھی چینج ہونی چاہیے. جی حسن بھائی, آپ کیا ارشاد فرمائیں؟
جیسا کہ آپ نے آغاز میں کہا گفتگو کے کہ کم و بیش کوئی ہی ایسا ہوگا کہ جس نے یہ کھیل نہیں کھیلا ہوگا یا اس کو نہیں دیکھا ہوگا, اور دنیا کے اکثر حصوں میں یہ کھیل جانا جاتا ہے, دیکھنے کا موقع ملا ہے, تو ایسا ہے. تو یقین انسان کھیلتا ہے تو وہ خوشی کے لیے کھیلتا ہے, اچھے وقت کے لیے کھیلتا ہے, اور اسی کے ساتھ کھیلتا ہے کہ جس سے اس کا کچھ میلان قلبی ہوتا ہے یا جو اس کو پسند آتا ہے یا جو کھیل میں اس کے ساتھ جو ہے نا موافقت ہو سکتی ہے. لیکن اس میں جو ابراہیم بھائی کی بات تھی وہ بڑی گہری تھی, جس کا آپ نے بھی ماشاءاللہ تجزیہ کیا کہ ان کو اس کا ایکسپیرینس بھی ہے, کہ اس میں یہ ضرور دیکھنا چاہیے کہ ہم جس کے ساتھ کھیل رہے ہیں, ہم جس کے ساتھ اچھا محسوس کر رہے ہیں, اس کا قد اور وزن اور ہمارا قد اور وزن یہ کیا کچھ آپس میں بیلنس ہیں, کوئی ون ون وہ سچویشن ہے یا نہیں ہے. بصورت دیگر ہماری خوشی, ہماری دلچسپی اور ہماری اچھی نیت ہونے کے باوجود بھی ہمیں ضرر اور نقصان پہنچ سکتا ہے. مزید یہ کہ کھیل کے اندر بھی ہمیں ان باتوں کا لحاظ رکھنا چاہیے, یا اچھے خوشگوار وہ لمحات میں بھی, کہ ہمیں کس حد تک جو ہے وہ جانا ہے اور کس حد کے بعد ہمیں اس کا نقصان پہنچ سکتا ہے. اور واقعتاً جو خالد بھائی نے کہا کہ بعض اوقات تو کنسیکوئنسز ایسے ہوتے ہیں کہ اگر ایک وہ پلیئر آؤٹ ہو جائے تو پھر دوسرا بھی کھیلنے کے قابل نہیں رہتا. تو اللہ تعالیٰ ہمیں یہ عقل سلیم عطا فرمائے کہ ہم اپنے لیے بھی اور دوسروں کے لیے بھی وہ حالات اور وہ ماحول پیدا کریں کہ ان کے لیے بھی وہ بہتر اور وہ سازگار ہو اور ہمارے لیے بھی ایسا ہی ہو.
اچھا اس تصویر کو نا ماشاء اللہ بات آپ نے بڑی پیاری کی ہے, اور آپ چاروں ہی حضرات نے اس کو تھوڑا لائٹر نوٹ پر اور پازیٹیو موڈ میں جو ہے نا پیش کیا ہے. لیکن اس پکچر سے مجھے جو یاد آیا اور جو میں چاہتا ہوں ڈسکس کرنا, ایک پہلو چھوٹا سا, وہ یہ کہ بعض لوگ کھیل کھیل میں یا مذاق مسخری میں یا کہہ لیجیے گیٹ ٹوگیدر ہوتا ہے تو پھر اس طرح کے معاملات ہو جاتے ہیں, ایسے کام کر جاتے ہیں کہ جو اپنی یا دوسری جان کے خاتمے کا سبب بن جاتے ہیں. اس کی بڑی موٹی سی مثال میں دوں گا, ون ویلنگ وغیرہ ہے. اگر یہ کوئی کھیل بھی ہے, اگر ہے بھی, تو اس کے کوئی طریقہ کار اور ایس او پیز ہوں گے. لیکن ہم دیکھتے ہیں کہ انٹر سٹی مصروف شاہراہوں پر اور جو ہمارے نارمل ٹریفک ہے اس کے بیچ میں سے ون ویلنگ کرتے ہوئے آنا جانا, اور پھر حادثوں کی خبریں بھی ظاہر سی بات ہے اخبارات میں آتی ہیں, اور نتیجہ یہ ہوتا ہے کہ جی کرتب دکھا رہے تھے, ظاہر سی بات ہے گاڑی یوں ہی اور یوں ہی, اور پھر چلے گئے. اور بعض اوقات وہ گھر کا اکلوتا چراغ, اکلوتا کمانے والا, چھ بہنوں کا بھائی, پانچ بہنوں کا بھائی, یعنی ہمارے معاشرے میں تو یہ بھی یہ خبر ہے نا, تو اس طرح کے معاملات ہو جاتے ہیں. اور یہ میں نے صرف ایک مثال دی ہے, نہیں تو بہت سارے اس طریقے کی اوٹ پٹانگ حرکتیں ہو رہی ہوتی ہیں کہ یا تو وہ اپنی جان کے خاتمے کا سبب بن جاتی ہیں یا دوسرے کی جان کے خاتمے کا سبب بن جاتی ہیں. تو کوئی بھی قدم اٹھانے سے پہلے اور کوئی بھی تفریح کرنے سے پہلے, ظاہر سی بات ہے ہم مسلمان ہیں, تو سب سے پہلے تو ہمارے پیش نظر یہی ہونا چاہیے کہ اللہ اور اس کے رسول کی حدود نہیں ٹوٹنی چاہیے تفریح کے نام پہ, کھیل کے نام پہ, یا کسی بھی نام پر. ہوائی فائرنگ, بہت ساری چیزیں. ابھی اخبار میں خبر میں نے پڑھی ہے کہ جناب علی وہ آتش بازی ہوئی اور دولہا دلہن اور فیملی کے کئی افراد جو ہے نا وہ انتقال کر گئے. تو اب آپ دیکھیں بہت ساری چیزیں, اور یہ ہوائی فائرنگ میں دولہا کو گولی لگی, دولہا کا انتقال ہو گیا, آن دی پوائنٹ ادھر ہی ہو گیا. اسی طریقے سے ایک شادی کا پتہ چلا مجھے کہ جو ہے نا بارات آئی ہے تو آتش بازی کی, انار وغیرہ پھوڑے, تو اب وہ معاملہ یہ ہو کہ کار میں آگ لگ گئی, دولہا دلہن اور جو ڈرائیور تھا اور ایک آدھ افراد اور وہ جل کے خاکستر ہو گئے. تو یہ تو میں نے لگے ہاتھوں دو چار پانچ آپ کو خبریں بتا دی, اور یہ ابھی 10-15-20 دن کی بتائی ہیں دو تین خبریں تو میں نے. تو اس طریقے کی بہت ساری چیزیں, اور یوں نہیں ہے کہ اکلے کل میں بیٹھا ہوں. مجھے بالکل پتہ ہے کہ کیمرے کے اس طرف بہت سارے وہ لوگ بیٹھے ہوئے ہیں, آپ لوگوں کی بات کر رہا ہوں میں, کہ اس طرح کے معاملات آپ شاید ہم سے زیادہ جانتے ہوں, بہتر جانتے ہوں. لیکن پرابلم یہ ہے کہ رکنا تو خود ہی پڑے گا نا, کوئی آ کے ہاتھ نہیں پکڑے گا, کوئی آپ کو قید نہیں کر لے گا, رکنا آپ نے. آپ کی بھی صحت سلامتی ایمان والی زندگی ہو, لمبی زندگی ہو, خوشیوں والی زندگی ہو, اور اپنے والدین کو یہ غم نہ دیں کہ ان کی جوان اولاد ان کے سامنے جائے. یہ ظاہر سی بات ہے کسی بھی زندگی اور موت کسی کے ہاتھ میں نہیں, لیکن اپنے آپ کو خود سے برباد کرنا، خود سے ہلاکت پہ پیش کرنا، اسلام اس کی اجازت نہیں دیتا. بہرحال ہمارے سلسلے کا وقت اختتام کو پہنچا. میں شرکا کا شکریہ بھی ادا کروں گا، مبلغین کا تشریف لائے، ان کی باتوں سے بہت کچھ سیکھنے کو ملا. مدنی چینل کی نشریات جاری و ساری ہے، تو اگر آپ کوئی اہم کام نہیں کر رہے، کوئی ضروری کام نہیں کر رہے، تو مدنی چینل ہی پہ اسٹے کریں، انشاءاللہ آپ کو برکتیں بھی ملے گی، علم دین بھی ملے گا. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.
آپ کی راہ کیا کہتے ہیں، آپ کی راہ کیا کہتے ہیں، آپ کی